नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दुई वर्षभित्र लुम्बिनी गुरू योजना पूरा गर्ने पर्यटन मन्त्री अधिकारीको प्रतिबद्धता। अध्ययन अनुसन्धान गर्नका लागि उपयुक्त थलोको रूपमा लुम्बिनीको विकास गर्नुपर्नेमा जोड़।
कांग्रेसमा दुई गुटबीच विवाद बढ़्यो, आजका लागि निर्धारित केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित।
काठमाडौँ उपत्यकामा मोनोरेल निर्माण गर्नका लागि चिनिया कम्पनीद्वारा प्रस्ताव पेश। चक्रपथको 28 किलोमिटर सड़कमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजना।
म्यानमारको काचिनमा सरकारी सेना र आदिवासी समुदाय बीच फेरि तनाव शुरू, हजारौं बासिन्दा भाग्न बाध्य।
र एपीएफलाई हराउँदै थ्री स्टार माई भ्याली गोल्ड कप फुटबलको फाइनलमा। आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्ससँगको खेलमा चेन्नई सुपर किङ्स पहिले ब्याटिङ गर्दै।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी।
युएसए आइडीको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लुम्बिनी विकास गुरू योजनालाई आगामी दुई वर्षभित्र सम्पन्न गर्ने दावी गर्नुभएको छ। लुम्बिनीमा आजदेखि शुरू भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै मन्त्री अधिकारीले 40 वर्षे अधुरो गुरू योजनालाई पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको हो। मन्त्री अधिकारीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी, 29 वर्षसम्म बिताएको तिलौराकोट दरबार क्षेत्र र अस्तु धातु रहेको रामग्राम क्षेत्रलाई जोडेर ग्रेटर लुम्बिनीको रूपमा यसको विकासका लागि सरकारले विशेष कार्यक्रम अगाडि बढ़ाउने बताउनुभयो। लुम्बिनी संसारका बौद्ध मार्गीको तीर्थस्थल भएको उल्लेख गर्दै वहाँले अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन अनुसन्धान गर्नका लागि पनि लुम्बिनी उपयुक्त थलोका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। सम्मेलनमा 15 देशका प्रतिनिधिहरू र 23 देशका बौद्ध धर्मसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधि सहभागी रहेको आयोजक लुम्बिनी विकास कोषले जनाएको छ। 3 दिनसम्म चल्ने बौद्ध सम्मेलनमा विभिन्न स्वदेशी तथा विदेशी विद्वानहरूको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
देवबाड पौडेल गुटको विवादका कारण नेपाली कांग्रेसको आजका लागि निर्धारित केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ। बिहान 9 बजे नै बस्ने भनिएको बैठक रामचन्द्र पौडेल पक्ष र शेरबहादुर देउबा पक्ष बीच चुनावी हारको जिम्माको विषयमा मतभेद भएपछि स्थगित भएको हो। पौडेल पक्षले चुनावमा देउबाले गुट चलाएकै कारण कांग्रेसले हारेको आरोप लगाएको छ भने देउबा समूहले वाम गठबन्धनका कारण पार्टी पराजित भएको भन्दै हारको जिम्मा पूरै पार्टीले लिनुपर्ने बताउँदै आएको छ। हारको समीक्षा गर्न पौडेल पक्षले तत्कालै जिल्ला सभापति र महासमिति सदस्यको भेला बोलाउन माग गरेको छ भने देउबा पक्षले 2-4 महिनापछि यो भेला गर्न सकिने आग्रह गर्दै आएको छ। विवादका कारण आजको बैठक स्थगित भए पनि केन्द्रीय सदस्य प्रदीप पौडेलले भने सभापति शेरबहादुर देउबा मुस्लिम संघको अधिवेशनमा व्यस्त हुनु परेकोले भोलि बिहान 9 बजे बैठक बस्ने गरी स्थगित भएको दावी गर्नुभयो। महामन्त्री शशांक कोइराला ले चुनावी समीक्षा र पार्टीको अबको कार्यदिशा सहितको प्रस्ताव पेश गर्ने र सभापति देउबाले केन्द्रीय सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने तयारी आजको बैठकमा थियो। तर बैठक स्थगित भएको छ। देउबा समूहले वाम गठबन्धनका कारण चुनावमा हार भएको निष्कर्षसहित बैठक सम्पन्न गर्न खोज्दा पौडेल समूहले आपत्ति जनाएपछि आजको बैठक बस्न सकेको होइन।
नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले नेपालमा विदेशी हस्तक्षेप हुने दिन सकिएको बताउनु भएको छ। गृह जिल्ला गोर्खामा भएको पत्रकार भेटघाटमा नेता श्रेष्ठले एमाले र माओवादीको एकतामा कसैले कुनै चलखेल गर्न नसक्ने दावी पनि गर्नुभयो। नेपालको आन्तरिक मामिलामा कुनै पनि देशको कुनै पनि प्रकारको चलखेल स्वीकार नगर्ने उहाँको दावी छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणले पार्टी एकतामा केही फरक पार्न सक्छ कि भन्ने प्रश्नमा नेता श्रेष्ठले एकताका कुरालाई मोदी वा अरू कसैसँग जोड्नु जरूरी नभएको पनि बताउनुभयो।
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले योजना आयोगले पैसा बाँड्ने भन्दा पनि अब नीति र योजना बाँड्ने बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागले गरेको कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डाक्टर कणेलले योजना आयोगलाई पुरानो ढर्राभन्दा माथि उठेर समावेशी तरिकाले अघि बढाउने स्पष्ट पार्नुभयो। उहाँले अब सिंहदरबारमा बसेर योजना बनाउने प्रवृत्तिभन्दा माथि उठेर दुर्गम क्षेत्रमा पुगेर योजना र नीति निर्माण गरिने पनि जानकारी दिनुभयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्राध्यापक डाक्टर भोजराज अर्यालले विश्वविद्यालयको व्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समय सापेक्ष बनाउन सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।
काठमाडौँ उपत्यकामा मोनोरेल निर्माण गर्नका लागि चिनिया कम्पनीले प्रस्ताव पेश गरेको छ। चिनिया कम्पनी सीआरसीसीले काठमाडौँ उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको काठमाडौँ महानगरपालिकाको सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो। चक्रपथको 28 किलोमिटर सड़कमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेश गरेको प्रस्तावमाथि महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्यसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। कम्पनीले पेश गरेको प्रस्तावमा मोनोरेल योजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न माग गरिएको छ। मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्र्याक र 8 पुल बनाउने प्रस्तावमा उल्लेख छ।
बैतडीको सिगास गाउँपालिकामा रहेका 7 लघु जलविद्युत आयोजना मध्ये 6 पूर्ण रूपमा बन्द भएका छन्। मर्मत सम्भारको अभावमा लघु जलविद्युत बन्द भएपछि स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्। 10 किलोवाट क्षमताको सिराडी खोला जलविद्युत आयोजना, 8 किलोवाट क्षमताको बल्ले खोला जलविद्युत आयोजना, 18 किलोवाट क्षमताको नेउलाली गाड जलविद्युत आयोजना र 16 किलोवाट क्षमताको नगरगाड जलविद्युत आयोजना अहिले बन्द भएका छन्। जलविद्युत आयोजना बन्द भएपछि अहिले 1000 घर परिवार प्रभावित भएका छन्। तत्कालीन जिल्ला विकास समिति अन्तर्गतको ऊर्जा तथा वातावरण शाखा र विभिन्न गैर सरकारी संस्थाहरूको सहयोगमा निर्माण भएका जलविद्युत आयोजनाहरू बन्द हुँदा लाखौं मूल्य पर्ने सामग्री पनि नष्ट हुने अवस्थामा पुगेका छन्।
धनुषामा एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको चारनाथ नगरपालिका 5 बद्री प्याकुरेल छन्। गएको वैशाख 7 राति 10 बजे प्याकुरेलले आफूलाई जबरजस्ती गर्न खोजेको आरोपसहित एक महिलाले प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्याकुरेलमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ।
यस्तै रूकुमको सानीभेरी गाउँपालिकामा विवाह मण्डपबाटै दुलहा दुलही पक्राउ परेका छन्। सानीभेरी 7 जैत हुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो। सानीभेरी गाउँपालिका आर्माका 18 वर्षीय किशोर र जैत हुनेकी 17 वर्षीय किशोरी बीच विवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको सिमली प्रहरी चौकीका प्रमुख गगन सिंह ठकुरीले जानकारी दिनुभयो। विवाह रोकेर केटाकेटीलाई अभिभावकको जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा।
5-12 वर्षका 3,13,000 बालबालिका विद्यालय जाँदैनन्।
देशभर अपाङ्गता भएका थुप्रै बालबालिका विद्यालय भन्दा बाहिरै छन्।
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो।
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौं।
अपाङ्गता भएका बालबालिकालाई आजै विद्यालय भर्ना गराउँ।
जनचेतनाका लागि CBM नेपाल।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्का। हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं, वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दुई वर्षभित्र लुम्बिनी गुरू योजना पूरा गर्ने पर्यटन मन्त्री अधिकारीको प्रतिबद्धता, कांग्रेसमा दुई गुटबीच विवाद बढ़्यो, आजका लागि निर्धारित केन्द्रीय समिति बैठक बस्दै नबस्दै स्थगित, काठमाडौँ उपत्यकामा मोनोरेल निर्माण गर्नका लागि चिनिया कम्पनीद्वारा प्रस्ताव पेश लगायतका खबर प्रस्तुत
गर्यौं। बाख्रा पालन गर्ने व्यवसायहरूमा पछिल्लो समय विदेशबाट ल्याइएका जातका बोयर र ससान जातका बाख्रामा आकर्षण बढ़ेको छ। शुरूमा केही बाख्रा विदेशबाट ल्याएर नेपालमै क्रस ब्रिडिङ गराएर वितरण गरे पनि किसानको माग अनुसार अहिले त्यसलाई पूर्ति गर्न सकिएको छैन। नेपाल कृषि अनुसन्धान परिषद नार्कले तनहुँको बन्दीपुर अनुसन्धान केन्द्रमा विदेशबाट ल्याइएका विकासे बाख्रालाई क्रस ब्रिडिङ गराएर सबै किसानलाई बाख्रा दिने काम त गरिरहेको छ, तर माग धान्न सकिरहेको छैन। साथी विष्णु विश्वकर्माले नार्कका पशु स्वास्थ्य वैज्ञानिक डाक्टर दोजराज खनाललाई केही ठाउँ सबै ठाउँका किसानलाई उन्नत जातका बाख्रा वितरण गर्न किन सकिएन भनेर सोध्नु भएको छ।
धेरै ल्याउन पनि कस्तो नि, तपाईँको त्यसरी बाहिरबाट ल्याउँदाखेरि एउटै बाख्राको कस्ट 3-4 लाखसम्म पुग्न सक्छ। त्यसै कारणले हामीले बाहिरबाट धेरै बाख्रा पनि एकजना ल्याउन सकिँदैन। त्यो प्योर जातको बाख्रा यहीँ ल्याइसकेपछि अनि त्यसबाट चाहिँ हामीले वृद्धि गर्ने होइन, त्यो गर्दा सस्तो पनि पर्छ। अब एकैचोटि चाहिँ हामीले अब बाहिरबाट हजारवटा बाख्रा ल्याएर एकैचोटि यहाँ बाँड्न त सकिँदैन, त्यो असाध्यै महँगो पर्छ। भन्नु 5-7 पाठा बाख्री लिएर आएर यहाँ उत्पादन गर्यो, त्यसपछि त्यसलाई मल्टिप्लाई गरेपछि बल्ल विभिन्न ठाउँ जान्छ। त्यसको लागि चाहिँ सबैले एकैचोटि पाउन सकिन्न, हामीले अलिकति धैर्य गरेर पर्खनु पर्ने हुन्छ।
विदेशबाट विभिन्न जातका बाख्रा ल्याउने क्रम बढ्दो छ, अहिले पनि त्यो बाख्रा ल्याउने क्रम जारी छ कि यही त्यसको विस्तार गर्ने कुरा मात्रै छ?
अहिले ठ्याक्कै यो 1-2 वर्ष अगाडि चाहिँ हामीले भनौँ त्यो खाद्य सुरक्षा प्रोजेक्ट अन्तर्गत बन्दीपुरमा अस्ट्रेलियाबाट आएको बाख्रा, अब अहिले ठ्याक्कै हिजो आज चाहिँ त्यो आउने क्रम अहिले छैन, त्यही ल्याएको बाख्रालाई नै यो विस्तार गरेर बाँड्ने काम भइरहेको छ।
त्यो बाहेक नयाँ जातको बाख्रा खासै ल्याइदिने
खासै यो दुईटा भन्दा अरू चाहिँ खासै ल्याएको जानकारी मलाई छैन।
यो भनेको स्थानीय जातकै बाख्राको फस्टाउँदो व्यवसाय हो कि विदेशबाट ल्याएका बाख्राबाट पनि त्यति फाइदा नलिन सके अवस्था
होइन? यसको के छ भन्दाखेरि हाम्रो स्थानीय बाख्रा पनि नराम्रो छैन, तर मैले सुरुमै भने हाम्रो कतिको मेन्टा यो जनभावना के छ भने बाहिरको जे पनि राम्रो भन्ने मेन्टालिटी छ। अब त्यो मेन्टालिटीलाई पनि सम्बोधन गर्नुपर्ने र हाम्रो यहाँ स्थानीयको पनि क्षमतालाई पनि हामीले चाहिँ क्याप्चर गर्न सक्यो भने बढी प्रतिफल लिन सकिन्छ। त्यसकारण हाम्रो स्थानीय लोकल बाख्रा, खरी बाख्रालाई र त्यो बाहिरबाट ल्याएको विकासी बाख्रालाई चाहिँ क्रस गरेर चाहिँ हामीले नयाँ भनौँ न क्रसकै विस्तार गर्न सकियो भने पक्कै पनि त्यसले बढी प्रतिफल दिन्छ।
अन्तिममा यो बाख्रा व्यवसाय पछिल्लो समय बढेको छ युवाहरूमा, विदेशबाट ल्याएका जातका बाख्रा पाल्न बढी प्रेरित गर्नुहुन्छ कि स्थानीय जातकै बाख्रा पाल्न बढी प्रेरित गर्नुहुन्छ, तपाईँको सुझाव चाहिँ?
यसमा मैले अहिले भने हाम्रो यहाँका युवाहरूको जुन भावना बाहिरको भन्ने राम्रो भन्ने जुन भावना र हाम्रो यहाँको पनि नराम्रो छैन है, यसलाई पनि हामीले चाहिँ नेग्लेक्ट गर्नुहुन्न। यी दुइटैलाई हामीले समायोजन गरेर जुन हामीले क्रस निकाल्यो भने त्यसले नै बढी जित्छ। प्योर विदेशी मात्रै गर्दा पनि रोग लाग्यो भने त्यसमा नै समस्या छ, अब स्थानीय मात्रै गर्यो भने त्यसमा अलिकति उत्पादकता अलिक कम हुन्छ भन्ने मान्यता हाम्रो त्यस्तो छ। ती दुइटालाई सम्बोधन गर्नलाई चाहिँ हामीले क्रस ब्रिडिङमा गयो भने पक्कै पनि त्यसले राम्रो रिजल्ट दिन्छ।
वर्षे तरकारी तथा बालीलाई असिना पानीले असर गर्न सक्ने भन्दै सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्। बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक विमल थापाले विशेष गरी अहिले गहुँ थन्क्याउने समय भएकाले असिनाले गहुँ झार्न सक्ने भन्दै छिट्टै भित्र्याउन किसानहरूलाई सुझाव दिनुभएको छ। त्यसका लागि सम्भव भएसम्म आधुनिक प्रविधिका मेसिनहरूको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ। अझै पनि किसानहरूमा ग्रीन हाउसमा खेती गर्ने चलन नभएकाले लामो समयको मेहनत एक दुई दिनको असिना पानीले नष्ट पार्ने भन्दै यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो। यसैबीच हिजो र अस्ति परेको असिना पानीले पाकेर भित्राउन ठिक्क भएका गहुँमा क्षति गरेको छ। अन्न भित्राउने बेला असिनाले गहुँ झारेपछि किसान चिन्तित भएका छन्।
नेपालले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये आज एउटा भाले गैंडालाई नियन्त्रणमा लिएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अरियालका अनुसार दुई दिनको प्रयासपछि आज बेलुका निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत खोरिया मुहान र देवीताल नजिकैबाट भाले गैंडा नियन्त्रणमा लिएको हो। शुरूमा पोथी गैंडा नियन्त्रणमा लिने योजना भए पनि अनुकूल नभएपछि भाले गैंडा नियन्त्रणमा लिएको उहाँले बताउनुभयो। झण्डै दुई वर्षको गैंडा बेहोस बनाएर नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो। 2073 सालको असारमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गर्नुभएको थियो।
काठमाडौँका नदी तथा चक्रपथ सफाई गरी 34 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। आज सिनामंगल पुल वरिपरिको बागमती किनारमा सफाई गरी 5 मेट्रिक टन फोहोर संकलन गरिएको छ। यस्तै चक्रपथ सफाईको 55 हप्तामा तिलगंगा आँखा अस्पताल आसपासका क्षेत्रमा सफाई गरी 18 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। विष्णुमती सफाई अभियान अन्तर्गत टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित मनमैजु पुल क्षेत्रमा सफाई गरी 5 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ।
रातो मच्छिन्द्रनाथको रथलाई आज बिहान महिलाहरूले मात्र तानेर ललितपुरको लगनखेल स्थित इति टोलमा पुर्याएका छन्। रथयात्राको क्रममा हरेक वर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट झिसपिसेमा महिलाहरूले मात्रै रथ तान्नुपर्ने परम्परा अनुसार आज बिहानै महिलाहरूले रथ तानेर इति टोलमा पुर्याएका हुन्।
सुनसरीमा चट्याङ लागेर आज एकजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। सुनसरीको दुहबी तनमुन्नाका रोशन कुमार ऋषिदेवको चट्याङ लागेर ज्यान गएको हो। यस्तै चट्याङ लागेर मोरङमा तीनजना घाइते भएका छन्। घाइते मध्ये सबैको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। यस्तै सिराहाको लाहान 11 पडरिया चोकमा सरकारी गाड़ीको ठक्करबाट एकजना साइकल यात्रीको ज्यान गएको छ। सिंचाई व्यवस्थापन निर्देशनालय चितवनको B1/52 नम्बरको गाड़ीको ठक्करबाट लाहान नगरपालिका 1 सिंग्राही बस्ने 55 वर्षीय बिन्दीलाल चौधरीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहानले जनाएको छ।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका प्रमुख दिलबहादुर अयर विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि घर दैलोमा पुग्न थाल्नु भएको छ। विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर नगर प्रमुख अयरले अभिभावकलाई शिक्षाको महत्वबारे बुझाउने गर्नुभएको छ। अयरले दिनको दुई घण्टा शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिका खोजेर विद्यालयमा ल्याउनका लागि आफै घर दैलोमा पुग्ने गरेको वडा नम्बर 9 वडा अध्यक्ष रमेश अयरले जानकारी दिनुभयो।
लक्ष्मण बिक सन्यासी लेख्नुहुन्छ, रुकुमको सानीभेरी गाउँपालिकामा बाल विवाह गर्न लागेका जोडीलाई प्रहरीले मण्डपबाटै पक्राउ गरेछ। विगतमा पनि यसरी नै धेरै जोडी पक्राउ परिसके, तर बाल विवाहको क्रम भने घटेको छैन। कार्यवाहीलाई मात्रै ध्यान दिनुभन्दा जनचेतनामा ध्यान दिएमा बाल विवाहमा कमी आउला, नत्र त पक्राउ पनि परिरहने, बाल विवाह पनि भइरहने पो देखियो त।
नारायणगढ़ मुगलिन सड़क खण्ड विस्तारको काम 90% सकिएको खबर उज्यालोमा पढेर एम सुवेदी लेख्नुहुन्छ, सड़क विस्तारको काम 90% सकियो त भनियो, तर साँगुरा पुल र ठूला पहाड़ नजिकैको सड़क विस्तार नै भएको छैन। केही ठाउँमा मात्रै सड़क फराकिलो बनाउँदैमा सर र गाड़ी कसरी गुडलान खै।
अहिले किर्तिपुरमा बस्ने गुल्मीकी कमला बिक उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, किर्तिपुरमा पानीको हाहाकार छ। बेलुकी सुत्ने बेला भाँडो लाइनमा राख्यो, अर्को दिन बिहान पालो आउनै लाग्दा पानी सुक्छ। भाँडा हराउने डरले राति निन्द्रा पनि लाग्दैन। पानीकै लाइनमा बस्दा कहिलेकाहीँ त क्याम्पस जान पनि पाइँदैन। जलस्रोतको धनी देशको सरकारले कमसेकम आफ्ना नागरिकलाई पानी त पुर्याउ।
असलम नेपाली ट्वीट गर्नुहुन्छ, अहिलेका सरकारका तीन मन्त्रीका सामुन्ने परीक्षा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको परीक्षा सिन्डिकेट, अर्थमन्त्रीको परीक्षा सांसद विकास कोष र गृहमन्त्रीको परीक्षा 33 किलो सुनसँग सम्बन्धित छ। हेरौं उनीहरू पास हुन्छन् कि फेल हुन्छन्।
सिन्धुपाल्चोक इन्द्रावतीका प्रदीप आचार्य उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, विदेशमा जाँदा उस्तै दुःख, बाकसमा आउँदा परिवारको त्यो वेदना अनि पीड़ा, परिवार सहारा विहीन। यस्ता समाचार दिनहुँ आइरहेका छन्, तर सरकारका मन्त्रीहरूले दिनहुँ नेपालमै स्वरोजगारका फोसरा भाषण दिन्छन्, काम गर्दैनन्। नेता र मन्त्रीहरूको यो पाराले ती पीड़ित परिवारको मन कति दुख्दो होला। विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र प्रकाश शर्मा। सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who knows you're one of a kind?
We do.
Unique, special, a standout. That's what you are. We get it, and that's why to us, doing what we do is about more than just helping you find just another job. It's about changing your world by fulfilling your unique professional goals. To us, it's about you.
Register with MeroJob.com today.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशको खबर। म्यानमारको सुदूर उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी समुदायबीच फेरि तनाव शुरू भएपछि हजारौं बासिन्दा घर छाडेर भाग्न बाध्य भएका छन्। चीनसँग सीमा जोडिएको काचिनका 10,000 स्थानीय बासिन्दाले घरबार छाडेर भागेको संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। काचिन आदिवासी समुदायले स्वतन्त्र राज्यको माग गर्दै लामो समयदेखि सशस्त्र आन्दोलन गर्दै आएको छ। पछिल्लो पटक सरकारी फौजले हवाई र तोप हमला गरेपछि काचिनमा हिंसा भड्किएको हो। हिंसाग्रस्त क्षेत्रमा हजारौं मानिस भाग्न नसकेर फँसिरहेको हुन सक्ने आशंका गरिएको छ। यसैबीच सहायता संस्थाहरूले म्यानमार सरकारसँग हिंसा भड्किएको क्षेत्रमा सहायता सामग्री पुर्याउने अनुमति दिन आग्रह गरेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। थ्री स्टार क्लब र मनाङ मर्स्याङदी क्लब चौथो माई भ्याली गोल्ड कप फुटबलको उपाधिका लागि खेल्ने भएका छन्। इलामको ठूलो टुणी खेलमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 2-0 हराएर थ्री स्टारले फाइनलमा मनाङसँगको भेट पक्का गरेको हो। थ्री स्टारलाई जिताउन विमल घरती मगर र मार्टिन्सले एक एक गोल गरे। उपाधिका लागि थ्री स्टारले मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ। मनाङले आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको हो।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत मुम्बई इण्डियन्सँगको खेलमा चेन्नई सुपर किङ्सले पहिले ब्याटिङ गरिरहेको छ। पुणेमा टस हारेर पहिले ब्याटिङ गरिरहेको चेन्नईले ताजा अवस्थामा दुई ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 10 रन बनाएको छ। मुम्बई 6 खेलमा एउटा मात्रै खेल जितेर 2 अङ्कका साथ तालिकाको पुछारमा छ भने 6 खेलमा 5 खेल जितेको चेन्नई 10 अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।
र इंग्लिश प्रिमियर लीग फुटबलमा लिभरपुल र स्टोक सिटीले गोलरहित बराबरी खेलेका छन्। दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो। यस्तै लीगमा अहिले क्रिस्टल प्यालेस र लेस्टर सिटी, हडल्सफिल्ड र एभर्टन, बर्नली र ब्राइटन, न्यूकासल र वेस्ट ब्रोम तथा साउथह्याम्पटन र बर्नमाउथ बीच खेल भइरहेको छ। चेल्सी र स्वान्सी सिटीको खेल भने राति 10:15 बजे हुनेछ। प्रिमियर लीगको उपाधि यसअघि नै म्यान्चेस्टर सिटीले जितिसकेको छ। खेल खबरसँगै खबरको सिलसिला यति नै। आज शनिबार सधैँको शनिबार जस्तै रंगदर्पणको पालो रंगदर्पण लिएर आइपुग्नु भएको छ पाँचथरबाट सहकर्मी उपेन्द्र यक्तेन।
आजको रंगदर्पण लिम्बू समुदायको चाबुङ नाचमा केन्द्रित छ। च्याब्रुङ नाच लिम्बू समुदायले आफ्ना विभिन्न चाड पर्वमा धुमधामका साथ नाच्छन्। पूर्वका पहाड़ी जिल्ला पाँचतर, ताफ्रेजुङ, धनकुटा, इलाम, तेह्रथुम लगायतका ठाउँमा लिम्बू समुदायले नाच्ने केलाङ अर्थात च्याब्रुङ नाच उनीहरूको मौलिक परम्परागत नाच हो। चाडपर्व, धार्मिक मेला महोत्सवदेखि विवाह व्रत बन्दमा पनि लिम्बू समुदायले आफ्नो मौलिक नाच भन्दै च्याब्रुङ नाचेर रमाइलो गर्छन्। काठको ढुङ्ग्रोमा एकापट्टि गोरुको छाला र अर्कोपट्टि बाख्राको छाला मोडेर मादलको आकारमा च्याब्रुङ बनाइन्छ। खमारी रुखको काठबाट बन्ने च्याब्रुङको आधारभूत ताल कुसरक्पा हो। कुसरक्पा तालबाट विभिन्न ताल निकालेपछि च्याब्रुङ नाच शुरू हुन्छ। प्राय गोलो घेरामा उभिएर नाचिने यो नाच कहिले अर्धगोलाकार त कहिले सिधा उभिएर नाचिन्छ। आफूले प्रकृतिको पुजारी ठान्ने लिम्बू समुदायले च्याब्रुङको धुनमा विभिन्न पशु पन्छी र जनावरको पनि नकल गर्छन्। भाले, कुखुरा, परेवा, मयूर, ढुकुर, कोइली, भंगेरा लगायत पशु पन्छीदेखि सर्प, बाँदर, दुम्सी लगायतका जनावरको नकल गरी नाच्ने विशेषता च्याब्रुङ नाचमा हुन्छ। याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जोबेको
च्याब्रुङ नाच, यसलाई हामी केलाङ भन्छौ, यो लिम्बू समुदायमा अत्यन्तै लोकप्रिय नाच हो। धेरै अगाडिको अत्यन्तै पुरानो नृत्य भएको हुनाले केलाङमा अन्य नाच थिएन। जस्तो जीव जन्तु देख्थे त्यस्तै नाच्न थालेको हुनाले जीव जन्तुको नकलमा नाचिएको भनिन्छ।
किसान गीत गाउँदै नाचिने च्याब्रुङ नाच लिम्बू समुदायका युवाहरूले पनि कमर मर्काउन थालेका छन्। पुर्खाहरूले वर्षौंदेखि नाच्दै आएको नाच जोगाएर राख्न युवाहरूले च्याब्रुङ नाच संरक्षण अभियान नै शुरूआत गरेका छन्। गाउँघरमा समूह बनाएर संरक्षणमा जुटेका युवाहरूले घर घरमै च्याब्रुङ बनाएर राख्नुपर्ने भन्दै अभियान शुरू गरेको केलाङ सांस्कृतिक समाज पाँचतरका अध्यक्ष मन कुमार केरुङ बताउनुहुन्छ।
हामी लिम्बू जातिको एकदम धरोहर संस्कृति हो, यसलाई बचाइराख्नुपर्छ भन्ने कुरामा अगाडि बढेको छौँ। अहिले चाहिँ अब युवाहरूको अब च्याब्रुङप्रति उहाँले आकर्षित हुनुहुन्छ र हामीले पनि युवाहरूले मन पराउने खालको त्यस्तै खालको नाचहरू, त्यस्तै खालको वेशभूषाहरू चाहिँ हामीले निकालेर गरिरहेछौँ। उहाँहरू जो सकारात्मक हुनुहुन्छ, हामी निरन्तर अगाडि बढाइराखेको छौँ अभियानलाई।
आफ्नो परम्परागत सांस्कृतिक पहिचानको नीति र सांस्कृतिक धरोहर जोगाउन युवाहरूको सक्रियताले अरू मानिसहरूले पनि प्रभावित पारेको छ। विभिन्न चाडपर्वमा आधुनिक र विदेशी गीत बजाएर नाच्नुको साटो आफ्नो परम्परागत नाचलाई निरन्तरता दिने हो भने भावी पुस्ताका लागि हाम्रो मौलिक संस्कृति जगेर्ना हुने थियो।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दुई वर्षभित्र लुम्बिनी गुरु योजना पूरा गर्ने पर्यटन मन्त्री अधिकारीको प्रतिबद्धता, अध्ययन अनुसन्धान गर्नका लागि उपयुक्त थलोको रूपमा लुम्बिनीको विकास गर्नुपर्नेमा जोड।
काँग्रेसमा दुई गुटबीच विवाद बढ्यो, आजका लागि निर्धारित केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित।
काठमाडौँ उपत्यकामा मोनोरेल निर्माणका लागि चिनिया कम्पनीद्वारा प्रस्ताव पेश, चक्रपथको 28 किलोमिटर सड़कमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजना।
म्यानमारको काचिनमा सरकारी सेना र आदिवासी समुदायबीच फेरि तनाव शुरू, हजारौं बासिन्दा भाग्न बाध्य।
र एपीएफलाई हराउँदै थ्री स्टार क्लब माई भ्याली गोल्ड कप फुटबलको फाइनलमा, आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्ससँगको खेलमा चेन्नई सुपर किङ्स पहिले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौं। नमस्कार।